اللهم صل وليك الحجة ابن الحسن صلواتك عليه وعلى بعض في هذه الساعة وفي كل الساعة أرضك طوعا وتمتعه فيها طويلا برحمتك يا أرحم الراحمين. صلوات محمد
صلى الله عليه وسلم.
وعجل فرجهم ما شاء الله. ایک اچھی عادت بعض لوگوں کو ہو گئی ہے وعجل فرجهم کہنے کی, لیکن انشاءاللہ سارے ہی وعجل فرجم کہا کریں. آپ کی دنیا کا بھی فائدہ ہوگا, آپ کی آخرت کا بھی فائدہ ہوگا. ایک بلند ترین صلوات پڑھیے. اما بعد, فقد قال اللہ تبارک و تعالی فی کتاب المجید قد جاءکم من اللہ نور و کتاب مبین. ایک بار پھر بابا سے بلند صلوات. اذان واجب الاحترام, معزز سامعین, مسلسل گفتگو ہو رہی ہے کہ شیعہ سنی علماء نے لکھا اس آیت میں نور سے مراد نور مصطفیٰ ہے. اذان محترم, ہم سب ماشاءاللہ رسول کو نور مانتے ہیں, احادیث ہیں, قرآن کی آیات ہیں, لیکن کچھ جاہل و نادان لوگ ہیں جو کہتے ہیں کہ نبی نور نہیں بلکہ وہ ہم جیسے بشر ہیں. ہے نا ایسے لوگ جو کہتے ہیں نبی ہم جیسے بشر ہیں. ہم کہتے ہیں بھیا آپ ایسے کیوں کہہ رہے ہیں کہ نبی ہم جیسے بشر ہیں, تو کہنے لگتے ہیں دیکھو خدا قرآن میں فرما رہا ہے, سورہ مبارکہ کہف میں فرما رہا ہے, سورہ نمبر 18 آیت نمبر 110, خدا کر اے حبیب تو خود کہہ دے قل انما انا بشر مثلکم, کہ بھائی میں خود تم جیسا بشر ہوں. جب نبی کہہ رہے ہیں میں تجھ جیسا بشر تو ہم کیوں انکار کریں؟ لیکن اذان محترم یہ ہے جہالت. قرآن نے خود بتلایا اس قرآن سے کئی لوگوں کو ہدایت ملتی ہے اور اسی قرآن سے کئی لوگ گمراہ ہو جاتے ہیں. گمراہ وہی ہوتے ہیں جن کی مٹی خراب ہوتی ہے. یاد رکھیے, دیکھیے پوری آیت نہیں پڑھ رہے, تھوڑی سی اٹھا لی اور کہا بھائی یہی ہے, ذرا پڑھیے تو صحیح پوری آیت کیا کہہ رہی ہے. کرے قل انما انا بشر مثلکم یوحا الی, میں بشر ہوں لیکن مجھ پہ وحی نازل ہوتی ہے, میں تم جیسا بشر نہیں. ہے کوئی انسان جس پہ وحی نازل ہوتی ہو؟ ہے کوئی ایسا شخص جس پہ ریولیشن وحی نازل ہوتی ہو؟ نہیں. تو بس معلوم ہو گیا کہ نبی تم جیسے بشر نہیں. لیکن ذرا یہ بھی سنتے جائیے, آج ذرا بہت اہم گفتگو کرنے جا رہا ہوں. دیکھیے کیا بشریت نبی کے باطن اور حقیقت کا نام ہے؟ تھوڑی دیر کے لیے خاص توجہات کا طالب ہوں. کیا بشر ہونا نبی کے باطن اور حقیقت کا نام ہے؟ نہیں عزیز محترم. دیکھیے نبی کی حقیقت, نبی کا جو باطن ہے وہ نور ہے. کیسے؟ میں آپ کو مثال دیتا ہوں آسان کرنے کے لیے, تاکہ بچے سمجھ جائیں. یقیناً میرے بزرگ سمجھ چکے ہیں. دیکھیے فرشتے کس چیز سے بنتے ہیں؟ کیا فرشتے آگ سے بنتے ہیں؟ بھائی کوئی ہے مسلمان شیعہ سنی وہابی کسی بھی مذہب کا ہو, ہے کوئی مسلمان جو کہے فرشتہ آگ سے بنے؟ نہیں, سارے مسلمان کہتے فرشتہ آگ سے نہیں بنتا. چلیے فرشتے بھائی جان خاک سے بنے ہوں گے, مٹی سے بنے ہوں گے, پھر کھڑے ہو جاتے نہیں 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 فرشتے مٹی سے بھی نہیں بنے. تو قبلا فرشتے کس سے بنے؟ کہا فرشتے نور سے بنے, فرشتے نورانی ہیں. لیکن اب قرآن اٹھا کے دیکھیے, قرآن کا 19واں سورہ खुदा ने कहा फरिश्ते नूरानी, तुमने माना फरिश्ते नूरानी, शिया ने माना, सुन्नी ने माना, वहाबी ने माना, बरेलवी ने माना, हनफी ने माना, भाई तमाम अहले सुन्नत और शिया तमाम मुसलमानों ने माना कि फरिश्ता बनता है नूर से। लेकिन खुदा ने कुरान में सूरह मरियम में कहा, जब हजरत जिब्रील मरियम के सामने आए, फतमसला लहा बशरन सविया, हजरत जिब्रील बशर की शक्ल में आए। तो मालूम हो गया बशर जो है सिर्फ जाहिरी शक्लो सूरत का नाम है। और मिसाल दे दूं, ये मेंबर है, ठीक है, ये लकड़ी का मेंबर है, कभी आप इसे मेंबर कहेंगे, ये सोने का बना दीजिए तो नाम इसका चेंज होगा नहीं, फिर भी आप मेंबर कहेंगे, ये चांदी का बन जाए फिर भी आप मेंबर कहेंगे। तो मेंबर जाहिरी शक्लो सूरत का नाम है, इसी तरह बशर भी जाहिरी शक्लो सूरत का नाम है। नूरानी वजूद भी अगर दुनिया में आ जाए तो वो इस बशरियत का सिर्फ लिबास पहनता है, तुझ जैसा बनता नहीं। इसको समझना है। अब आइए, हर रोज की तरह कुरान से बताते हैं, नबी हम जैसे नहीं। देखिए नबी में और हम में जमीन और आसमान का फर्क है। हम कैसे कह सकते हैं नबी हम जैसे? उठा के देखिए कुरान का 12वां सूरा, सूरह मुबारक है यूसुफ। इरशाद हुआ जब हजरत यूसुफ ने अपना कुर्ता दिया, अपने भाइयों को ले जाओ और मेरे बाबा की आंखों में रख लेना तो उनकी आंखें जो है रोशनाई आ जाएगी उसमें। अभी आयत फरमा रही है वलम्मा फसलतिल अईर, अभी वो काफिला मिस्र से चला ही था, यानी मिस्र के हुदूद ही में था, हजरत याकूब कहने लगे कि मुझे यूसुफ की खुशबू आ रही है। यानी न जाने कितने मील दूर थे, कितने सौ मील दूर थे याकूब मिस्र से, लेकिन कह रहे हैं मुझे यूसुफ की खुशबू आ रही है। तो नबी वो होता है न जाने कितने सौ मील की खुशबू सूंघ सकता है। अगर तुम नबी जैसे हो चंद मीटर दूर की खुशबू सूंघ के बताओ, हम चंद मीटर दूर की खुशबू नहीं सूंघ पाते। ये देखिए नबी के सूंघने का पावर हमसे कितना ज्यादा है, जमीन और आसमान का फर्क है। और आगे चलिए कुरान का 27वां सूरा, सूरह मुबारक है नमल, उसमें इरशाद हुआ कि हजरत सुलेमान अपने लश्कर के साथ जा रहे थे, बहुत बड़ा लश्कर था। आप सुन चुके हैं सुलेमान का लश्कर कितना अजीम था। चलते चलते गए, अचानक आवाज आई, हत्ता इजा अतव अला वाद नमल قالت نملة يا ايها النمل ادخلوا لا يحطمنكم سليمان وجنوده। ए चींटियों अंदर छुप जाओ, कहीं सुलेमान का लश्कर तुझे पामाल न कर दे। ये कहा, सुलेमान ने सुन भी लिया समझ भी लिया, भाई अगर नबी तुझ जैसा, कभी तुमने झुंडी की आवाज सुनी भी है? अगर नबी तुझ जैसा, अगर तुमने नबी की जिसारत करनी है तो जरा देख ले, कभी तुमने झुंडी की आवाज सुनी, कभी तुमने झुंडी की आवाज समझी? तो मालूम हो गया नबी के सुनने का पावर भी से कई मर्तबा अजीम है। अब जरा जानते हैं क्या हुआ, हजरत सुलेमान ने तो सुन लिया समझ भी लिया, हम तो उल्टे गुजर के चले जाते। हजरत सुलेमान ने चुंडी को उठा लिया, अब चुंडी हाथ पे, हजरत सुलेमान ने कहा कि क्या कह दिया तुमने, क्या मैं तुझे पामाल कर देता? कहा किबला मैं आपके लश्कर की बात कर रही थी, मैं जानती हूँ आप और है लश्कर और है। होते हुए समझ रही है नबी और है तुम और हो, समाज पर बाबा ने बना राज्य। अब ये था सुलेमान का वाकया। अब आइए हजरत सलमान का वाकया सुनिए। ये सुलेमान नबी और हजरत सलमान नबी के सहाबी। हजरत सलमान एक दिन मौला अली के साथ गुजर रहे थे, कहीं जा रहे थे, रास्ते में देखा बहुत सारी चूंटियां नजर आई, तो हजरत सलमान ने कहा कितनी अजीम होगी वो जात परवरदिगार जो चूंटियों की तैदाद को जानता होगा। कितना अजीम है वो रब जो चूंटियों की तैदाद को भी जानता है। मौला अली ने कह दिया सलमान ये क्या कह रहे हो, खबरदार ऐसी बात न करना, खुदा तो बहुत अजीम है, ये तो मैं भी जानता हूं। मैं भी जानता हूं, बल्कि मैं ये भी जानता हूं इनमें कौन सा नर है कौन सा मादा है। अब वही किया, मेरे मौला ने एक चुंटी उठा के हाथ पे रखी। अब जब हाथ पे रखी, मौला ने पूछा अबे क्या मामला है, तुम लोग बाहर क्यों निकल आए? कहा मेरे मौला मेरे आका, میرے سرور، میرے سالار، میرے سردار، میرے مولا، اے وارث و جانشین پیغمبر، سنیے، ابھی ہماری عبادت کا وقت تھا، ہم عبادت کرنے جا رہے تھے تو ہمیں معلوم ہوا آپ یہاں سے گزر رہے ہیں، ساری چوٹیوں کو حکم دے دیا جلدی باہر نکلو کہ مظہر عبادت علی عبادت ہے، علی کے چہرے کی زیارت کرنا عبادت ہے۔ اب یہ ہوا کہ سلمان فارسی اس حدیث پر عمل کر رہے تھے، بیٹھے میں علی کا چہرہ دیکھ رہے ہیں، عبادت ہے، علی کے چہرے کی زیارت کرنا ورشپ عبادت ہے، دیکھ رہے تھے تو مولا علی نے کچھ مذاق کیا سلمان کے ساتھ، اور حدیث میں بھی ہے مزاح المؤمن عبادت، بھائی مومنین کا آپس میں مذاق ہونا چاہیے، آپ نے سنا ہوگا رسول کے زمانے میں کھجورے کھا رہے تھے اور گٹھلیاں جو ہے مولا علی کی پلیٹ میں ڈال دی، کہا یا علی ماشاءاللہ آپ نے ماشاءاللہ بہت کھا لیا، کہا آپ نے تو گٹھلیاں بھی کھا لی، تو ایسا مذاق جو ہے مومن ہونا چاہیے، یعنی ادب کے دائرے میں پیار کے ساتھ مذاق مومن میں عبادت ہے، کسی مومن کو خوش کرنا، کسی مومن کے چہرے میں مسکراہٹ لانا یہ عبادت ہے۔ تو کیا ہوا، سلمان مولا علی کی طرف دیکھ رہے تھے، مولا علی نے کہا چلو ٹھیک ہے مزاح کرتے ہیں، مزاح المومن عبادت۔ جب مولا علی نے مذاق فرمایا تو سلمان نے بھی مزاح کا جواب مزاح سے دیا، کہا قبلہ دیکھیے آپ مذاق تو کر رہے ہیں لیکن دنیا کا دستور یہ ہوتا ہے کہ جو بڑا ہوتا ہے اس کے ساتھ مذاق نہیں کیا جاتا، قبلہ یہ بات تو صحیح ہے کہ آپ میرے امام ہیں لیکن میں عمر میں آپ سے بڑا ہوں، کیونکہ سلمان فارسی روایات بتلاتی ہیں 350 سال ان کی عمر تھی، 350 years old، تو آپ قبلہ ہم آپ سے بہت بڑے ہیں عمر میں تو ذرا ہم سے مذاق نہیں کیجیے، مذاق میں مذاق کا جواب دیا۔ مولا علی نے یہ سنا کہا سلمان کیا کہہ رہے ہو، سلمان کیا کہہ رہے ہو کہ تم عمر میں مجھ سے بڑے، کہا مولا میں 350 سال، مولا کی عمر تو 100 سال بھی نہیں تھی، تو مولا نے کہا ٹھیک ہے اب میں تمہیں بتاتا ہوں کون ہے عمر میں بڑا، سلمان تجھے یاد ہے جب تو جوان تھا 25-30 سال کا تھا، کہا مولا کون سا واقعہ پوچھیے میں بتاتا ہوں، کہا سلمان جب تو نے حق کے تلاش میں اپنے دین کو چھوڑا اور تیرا باپ تجھے قتل کرنا جا رہا تھا یاد ہے، کہا جی مولا یاد ہے، کہا تو اپنے گھر سے نکلا تھا بھاگا، کہا جی مولا مجھے یاد ہے جان بچانے کے لیے میں گھر سے نکلا تھا یاد ہے، مولا نے کہا تو جنگل میں چلا گیا یاد ہے، کہا جی مولا مجھے یاد ہے، کہا تو رات کو سو گیا یاد ہے، کہا جی مولا یاد ہے، کہا تو صبح اٹھا یاد ہے، کہا جی مولا یاد ہے، کہا جب تو اٹھا ایک وحشی درندہ شیر تجھ پہ حملہ آور ہونے لگا، کہا یاد ہے، کہا جی مولا وہ شیر مجھے کھانے کو آنے لگا تھا، اچانک جب میں مشکل میں گرفتار ہوا تو مولا نے کہا جب تو مشکل میں گرفتار ہوا ایک مشکل کشا گھوڑے سوار آیا یاد ہے، کہا ہاں مولا یاد ہے، کہا گھوڑے سوار نے شیر کے دو ٹکڑے کیے، کہا جی مولا مجھے یاد ہے، تو مولا نے کہا تو نے خوشی میں اسی جنگل سے کچھ پھول جمع کیے تو فتن اس گھوڑے سوار کو دیے، اس نے کہا جی مولا مجھے یاد ہے، اب مولا نے وہی پھول نکال کے دکھائے، سلمان کیا یہ وہی نہیں ہے، سلمان یہ وہی پھول نہیں ہے جو تو نے نہ جانے 300 سال پہلے علی کو دیے تھے، کہا مولا پھول تو وہی ہے آپ کے پاس کیا کر رہے ہیں، سلوات پڑھی یہ علی کا مقام، یہ سمجھیے کہ علی کی جو زندگی تھی لمیٹڈ بس یہی 60-70-80 سال، نہیں نہیں، علی کب سے ہے، علی تو تب سے ہے جب یہ زمین نہ تھی، علی تب سے ہے جب آسمان نہ تھا، علی تب سے ہے جب ستارے نہ تھے، علی تب سے ہے جب کہکشان نہ تھے، علی تب بھی تھے جب عیسیٰ نہیں تھے، علی تب بھی تھے جب موسیٰ نہیں تھے، علی تب بھی تھے جب زکریا نہیں تھے، علی تب بھی تھے جب شیس نہیں تھے، علی تب بھی تھے جب لوط نہیں تھے، علی تب بھی تھے جب یعقوب نہیں تھے، علی تب بھی تھے جب ابراہیم نہیں تھے، علی تب بھی تھے جب نوح نہیں تھے، علی تب بھی تھے جب میکائیل نہیں تھے، علی تب بھی تھے جب اسرافیل نہیں تھے، علی تب بھی تھے جب جبرائیل نہیں تھے، علی تب بھی تھے جب آدم نہیں تھے، بلکہ علی تب بھی تھے جب آدم بین الماء والتین، آدم مٹی اور پانی کے درمیان تھے، مقصود کائنات بنایا تو علی کو بنایا، حادی بشریت بنایا تو علی کو بنایا، مرکز کائنات بنایا تو علی کو بنایا، ملائکہ کا سردار بنایا تو علی کو بنایا، مادر رسالت بنایا تو علی کو بنایا، محبت وحی بنایا تو علی کو بنایا، معیار شرافت بنایا تو علی کو بنایا، لائق وراثت بنایا تو علی کو بنایا، وارث قرآن بنایا تو علی کو بنایا، ناطق قرآن بنایا تو علی کو بنایا، مفسر قرآن بنایا تو علی کو بنایا، محافظ قرآن بنایا تو علی کو بنایا، کفر و ایمان کے لیے فرقان بنایا تو علی کو بنایا، سباستوں کی پہچان کا وسیلہ بنایا تو علی کو بنایا، مسلوں کے لیے معیار طہارت بنایا تو علی کو بنایا، شافع محشر بنایا تو علی کو بنایا، مالک کوثر بنایا تو علی کو بنایا، ساقی کوثر بنایا تو علی کو بنایا، نور و ایمان بنایا تو علی کو بنایا، کل ایمان بنایا تو علی کو بنایا، कि जब आप शादी का इरादा करें उसी वक्त से बच्चे की तरबियत के बारे में सोचे। कि आपने देखा हजरत मौला अली ने हजरत अकील को कहा कि ऐसी खातून तलाश कर जिससे हजरत अब्बास जैसा बेटा पैदा हो। तरबियत के लिए माँ अच्छी होनी चाहिए। मौला अली ने फिर फरमाया कि जनाब अगर चाहते हो तुम्हारे बच्चे अच्छे हो तो माँ अच्छी होनी चाहिए, क्योंकि जमीन अच्छी होगी तो फसल भी अच्छी होगी। इसीलिए फरमाया कि खबरदार, कहीं हुस्न की वजह से, कहीं दौलत की वजह से, कहीं दुनियावी दूसरी मफादात के वजह से किसी ऐसी खातून से शादी न कर लेना जो बेदीन हो, जो गुमराह हो, जो गलत रास्ते पे चल रही हो। बल्कि सबसे पहले सबसे अहम तरीन चीज ये देखना उसके दिल में ईमान है कि नहीं, मर्द के दिल में खौफ खुदा है कि नहीं, उस खातून के दिल में नूर तकवा है कि नहीं, तब उससे शादी करना। जब मुत्तकी खातून होगी, जब मुत्तकी परहेजगार मोमिन होगा, तब बच्चे भी अच्छे होंगे, बच्चे भी बड़े प्यारे होंगे, तब तरबियत करना और आसान हो जाएगा। तो अब मालूम हुआ कि शादी का एक मकसद क्या है कि अच्छी होगा। शादी का एक मकसद तरबियत होगा, लेकिन शादी का दूसरा मकसद यह है कि खुद को गुनाह से बचाए। ये बहुत अहम है, आज हम इससे गाफिल हो चुके हैं। शादी का दूसरा मकसद यह है कि हम खुद को गुनाह से बचाएं। और याद रखिए, वैसे तो शादी मुस्तहब है, निकाह मिन सुन्नती वमन रग बांधा खरजान उम्मती मिन उम्मती, यानी निकाह जो है सुन्नत रसूल है, ये बात सही। लेकिन देखिए कभी कभार यही निकाह यही शादी वाजिब हो जाता है। कैसे? जब गुनाह में गिरने का खतरा हो फिर ये मुस्तहब नहीं, अभी वाजिब हो जाता है। लेकिन अब हमारी जो गलतफहमी है, लोग कहते हैं कबला छोड़ी, ये भी तुम्हारा बच्चा छोटा सा, ये बच्ची छोटी सी, इसकी अब क्या शादी करानी है। लेकिन अहले बैत ने बतलाया अगर गुनाह में गिरने का खतरा है और अगर तेरी बच्ची बालिग हो गई है, तेरा बच्चा बालिग हो गया है और वो गुनाह की तरफ जा रहा है, और अगर तुमने उसे रोकने के लिए उसकी शादी न कराई, जो जो गुनाह वो करेगा वो तेरे अमाल नामे में लिखा जाएगा। देखिए इस्लाम बेहतरीन एक मैसेज देता है। क्रिश्चियन क्या कहते हैं? कहते हैं कि जनाब अगर मुत्तकी परहेजगार बनना है तो शादी ना करो, फितरत के खिलाफ। इस्लाम है दीन फितरत। इस्लाम कहता है कि तुम्हारा ईमान तभी कामिल होगा, तभी कंप्लीट होगा जब तुम शादी करोगे। कि जब इंसान बेचारा शादीशुदा नहीं होता उसका जहन इधर उधर जाता रहता है, जो शादीशुदा हो जाता है उसका जहन सही हो जाता है। लिहाजा फरमाया देखो भूख है ये शादी की जो है ना, जब इंसान जवान होने लगता है उसे भूख लगती है। आपको मिसाल दूं, आपको भूख लग रही है ना पेट में खाना खाने की, तो अब एक दिन आपने खाना नहीं खाया, किसी ने डंडा उठाया खड़ा हुआ है कि दूसरे दिन भी खाना नहीं खाने दूंगा, तीसरे दिन भी, चौथे दिन आप छुप छुप के कहीं से जाके चोरी कर लेंगे ना भाई, भूख से मर रहे हैं तो क्या करेंगे, खाने की भूख है ना। इसी तरह ये निकाह की भी भूख है। खबरदार कहीं ऐसा ना हो, अक्सर माँ बाप को हमने देखा बच्चों कहते छोड़ भाई छोड़, अभी तो तू बच्चा है, अभी तेरे मुंह से दूध की बदबू आ रही है, तुम्हें शादी हम बाद में कराएंगे, तुम्हें शादी नहीं कराएंगे हम, इस तरह के बहाने करते हैं। बेटा अभी तू पढ़ ले, बीए कर ले, एमए कर ले, पता नहीं पीएचडी कर ले, घर खरीद ले, कोई नौकरी मिल जाए, फिर तू शादी करना। नहीं नहीं नहीं, तब तक न जाने कितने गुनाह कर चुका होगा, वो आपके अमालनामे में लिखा जाएगा। लिहाजा खबरदार, आप अपने बच्चे की अगर गुनाह में गिरने का खतरा है जल्द से जल्द शादी कीजिए। कितने बच्चों ने आगे शिकायत की, हम तो करना चाहते हैं, माँ बाप रुकावट बन चुके हैं। माँ बाप कहते नहीं नहीं जनाब आप नौकरी में चले जाइए, कुछ कमा लीजिए, कुछ भाई आप हेल्प कीजिए। माँ बाप किस लिए? आप बच्चे को घर खरीद के दीजिए, आप बच्चे को हेल्प करवाइए। सलवात पढ़िए आवाज में, किस प्रकार ये माँ बाप की रिस्पॉन्सिबिलिटी है कि क्या करे, वो अपने बच्चों को जल्द से जल्द शादी करा दे अगर उनको गुनाह में गिरने का खतरा है, क्योंकि ये भूख है। अगर हलाल तरीके से ये भूख खत्म नहीं की जाएगी, खुदा ना खास्ता वो क्या होगा, हराम तरीके से खत्म करेगा, यही होता है ना, वो जिनाह बदकारी में लग जाएगा, लग जाएगी खुदा ना खास्ता, तो कितनी बुरी बात है। तो इसको हलाल तरीके से खत्म कीजिए। और सुनिए रिवायत क्या बतलाती है, रिवायत बतलाती है कि जिस तरह वालिदैन का औलाद पर हक है, वालिदैन का औलाद पे बड़ा हक है कि ए बच्चे माँ बाप का एहतराम करो, ए बच्चे माँ बाप की इताअत करो। अगर तुमने माँ बाप का एहतराम नहीं किया, अगर तुमने माँ बाप की इताअत नहीं की, अगर तुमने माँ बाप की तौहीन की, तुम्हारी 30 साल की उम्र 3 साल में बदल जाएगी। खुदा ना खास्ता अगर किसी ने माँ बाप की इहानत की, बेहरमती की, तौहीन की, अगर उसको 30 साल और रहना था उसकी उम्र 3 साल हो जाएगी। ये इतना बड़ा गुनाह है। तो माँ बाप के औलाद पे बड़े हक है, लेकिन जितने भी राइट्स हैं वन साइडेड नहीं, जितने भी हुकूक है दो तरफ आए, टू साइडेड है। जैसे माँ बाप के औलाद पर हक है, इसी तरह औलाद के माँ बाप पे हक है। और औलाद के माँ बाप पे क्या क्या हक है, सबसे पहला हक ये है कि उनकी अच्छी तरबियत करें। روایت ہے قیامت کے دن کچھ بچے آئیں گے کچھ جوان آئیں گے شکایت کریں گے بار الہ میرے اللہ اے میرے خدایا ہمارے ماں باپ نے ہمیں دنیاوی ہر راستہ دکھایا کالج کا راستہ دکھایا بیٹا ادھر سے جانا رائٹ لیفٹ سیدھا بیدا اور پھر تم پہنچ جاؤ گے کالج یونیورسٹی کا راستہ سکھایا یونیورسٹی کا راستہ دکھایا لیکن ہمیں ان نے تجھ تک پہنچنے کا راستہ نہیں سکھایا اب اکثر لوگوں کی یہ نادانی جہالت وہ کہتے ہیں کہ جناب مسجد کا راستہ خود ہی سیکھ لے گا بھائی اور مسجد کا راستہ بتاؤ صحیح اسے خدا کیا جانے کا راستہ اسے سکھاؤ وہ لوگ بات سمجھتے ہیں کہ بس ایجوکیشن ہی کافی ہے ہاں ایجوکیشن بہت ضروری ہے میں نے کل بھی آپ کو کہا تھا یہ دنیاوی جو ایجوکیشن ہے بے نہایت ضروری ہے کہ اللہ کے رسول نے کہا دنیا میں سب سے زیادہ ہر سبجیکٹ میں ماہر ہو تو مسلمان ہو شیعہ ہو یہ ہمیں اتنا علم حاصل کرنا چاہیے اور ماشاءاللہ اگر آپ اسلام پہ غور کیجئے اسلام نے کیا کیا ہمیں 1400 سال پہلے بتایا دنیا آج اسے دیکھ رہی مولا علی نے 1400 سال پہلے کیا کہا تھا میں تمہیں لائٹ بنانے کا طریقہ بتاتا ہوں دنیا نے آج اسے ڈسکور کیا ہے قرآن نے 1400 سال پہلے کیا بتایا کہ زمین کو ہم نے تمہارے لیے گہوارے کی طرح بنایا ہے گہوارے بچہ سوتا ہے گہوارا ہلتا ہے اس کی نیند خراب نہیں ہوتی یعنی زمین ہلتی ہے قرآن نے بتایا تھا اور دنیا نے آج اسے ڈسکور کیا ہے یعنی قرآن سے بچوں کو دور نہ رکھیے اکثر جاہل ماں باپ کیا کرتے ہیں کہتے ہیں قرآن تو پرانی کتاب ہے نعوذ باللہ سب پڑھ لا ہم بچوں کو سائنس سکھاتے ہیں بچوں کو بایولوجی سکھاتے ہیں بچوں کو کیمسٹری سکھاتے ہیں عقل کے اندر یہ سارا قرآن میں موجود ہے ولا رتب ولا یابس الا فی کتاب مبین قرآن میں ہر خشک و تر کا ذکر ہے قرآن نے 1400 سال پہلے کہا تھا کہ چاند پہ کوئی نہیں جا سکتا اگر کوئی گیا یا ایک بے ہوش ہو جائے گا یا مر جائے گا یہی ہوا جو چاند پہ گئے ایک آدمی بے ہوش ہو گیا ایک آدمی مر گیا ایک آدمی دیوانہ ہو گیا جو قرآن نے کہا تھا وہی بات ہے یعنی آپ دیکھیے نا قرآن جو بات کہہ رہا ہے 1400 سال پہلے وہی آج دنیا والے ثابت کر رہے ہیں وہی آج دنیا میں ثابت ہو رہا ہے تو قرآن سے بچوں کو دور نہ رکھیے قرآن کا راستہ سکھائیے خدا کے آنے کا راستہ سکھائیے یہی بچے شکایت کریں گے قیامت کے دن بار الہ ماں باپ نے کالج کا راستہ اسکول کا راستہ یونیورسٹی کا راستہ سکھایا لیکن تجھ تک آنے کا راستہ نہیں سکھایا تو کتنا بڑا گناہ جتنا گناہ اس نے کیا آپ پہ اس کا عذاب ہوگا ایک حق تو اولاد کا آپ پر یہ ہے کہ آپ ان کی اچھی تربیت کریں جس کے مسلسل گفتگو ہو رہی ہے اور دوسرا حق اولاد کا ماں باپ پر یہ ہے کہ جناب ان کی جلدی شادی کرا دیں اور یاد رکھیے یہ کوئی معمولی مسئلہ نہیں جس پہ آج میں گفتگو کر رہا ہوں یہ وہی تربیت سے ریلیٹڈ ہے کہ بچوں کی جلدی شادی کرا دے بھوک لگ رہی ہے انہیں آپ جلدی کھانا کھلا دے اچھا بعض لوگ کہتے ہیں کہ بھائی چھوڑیے قبلا ہم تو سید ہیں ہمارا خون پاک ہے ہمارا بچہ کہاں گمراہ ہوگا ہماری بچی کہاں بگڑے گی ہم تو بڑے اچھے لوگ ہیں قرآن اٹھا کے دیکھیے نوح جیسا نبی اس کا بچہ بگڑ گیا جب ان کا بچہ بگڑ گیا تو پھر کیا آپ کے بچے ان سے زیادہ ہیں بلکہ اور قرآن اٹھا کے دیکھیے سورہ یوسف 12 سورہ حضرت یوسف کے لیے زلیخا نے کیا کیا تھا وہ بہت سارے دروازے کھول دیے تھے اور نہ جانے اس میں کتنی گندی گندی تصاویر لٹکا دی تھی علامہ طباطبائی تفسیر المیزان کے لکھنے والے لکھتے ہیں کہ 40 کے قریب گندی گندی تصاویر لٹکا دی تاکہ ان کے جذبات بھڑکتے رہے اور کیا ہوا آخر میں پہنچے انہوں نے کہا لولا برہان ربی اگر میں نبی نہ ہوتا اگر میرے پاس عصمت نہ ہوتی اگر میں معصوم نہ ہوتا جو سازش زلیخا نے میرے لیے بنائی تھی خدا نہ خواستا اگر میں نبی نہ ہوتا شاید میں وہی کر پاتا جو وہ چاہتی قرآن کی آیت لولا برہان ربی اگر خدا کی طرف سے مدد نہ ہوتی اگر میں نبی نہ ہوتا صرف 40-50 ہنسی رہتی ہوں اگر میں نبی نہ ہوتا اگر میں ایک عام انسان ہوتا تو میں گناہ میں گر جاتا اللہ اکبر تو جب نبی یہ کہہ رہے ہیں تو ہم اور آپ کے بچوں کی کیا اوقات ہے یہاں بچے جب جاتے ہیں کالج جاتے ہیں یونیورسٹی جاتے ہیں نہ جانے کتنی گندی گندی تصاویر راستے میں ہزاروں دیکھتے ہوں گے اور ہزاروں بے حجابی اور اریانی کے مناظر نظر آتے ہوں گے کیا ان کے جذبات نہیں بھڑکتے ہوں گے یقیناً شیطان نفس انہیں بھڑکاتا ہوگا اب آپ نے اسے کنٹرول کروانا ہے ان کی جلدی شادی کروا دیجئے یاد رکھیے آپ پر واجب ہے ماں باپ پر واجب ہے کہ اپنی اولاد کی جلد سے جلد شادی کرا لیں اب بعض لوگ کہتے بھائی نوکری نہیں ہے یہ نہیں اس کے لیے بہت سارے سسٹم ہیں دیکھیے فار ایگزامپل نکاح ہو گیا ضروری تو نہیں کہ وہ 14 سال میں گھر شروع کر دیں زندگی شروع کر دیں لڑکی اپنے ماں باپ کے گھر رہے لڑکا اپنے ماں باپ کے گھر رہے اور جناب اب ان کا ذہن جو ہے وہ ادھر ادھر نہیں جائے گا اب برے خیالات ان کے ذہن میں نہیں آئیں گے وہ کہے گا ہاں بھائی میری بیوی ہے وہ کہے گی ہاں بھائی میرا شوہر ہے اسی طرح آرام سے اور دوسرے بہت سارے طریقے ہیں فار ایگزامپل آپ کو عرض کروں آپ کی خدمت میں دیکھیے ہم نے 150 سوال بنائے ہیں کہ شادی کرنے سے پہلے لڑکی بھی ان سوالوں کے جواب دے لڑکے بھی اس سوال کے جواب دے دیکھیے اس لڑکی اور لڑکی کی فکر ملتی ہے کہ نہیں ایک دوسرے سے ٹھیک ہے بہت اچھے سوال آتے ہیں انشاءاللہ جو چاہیں مجھے ای میل دے دیں میں ان کو ای میل کر دوں گا مجھ سے ای میل لے لیں اور مجھ سے لے لیں بہت اچھے سوال ہیں شادی سے بولے 150 سوال بہت ضروری ہے کہ لڑکا لڑکی ان سوالوں کے جواب دے دیکھیں لڑکے لڑکی کس حد تک کتنا ان کا ذہن ملتا ہے देखिए बहुत सारे तरीके हैं, ये सारे तरीके आजमा के फिर बाद में शादी करवा दीजिए, यकीनन बच्चा भी गुमराही से बचेगा, बच्ची भी गुमराही से बचेगी। तो ये बहुत जरूरी है। तो शादी का एक मकसद क्या हुआ, एक तो आप गुनाह से बचे और तरबियत औलाद। अब देखिए तरबियत औलाद बहुत वसी मौजू है, बस मैं मुख्तसर करता हूँ, ऐसे समेटता जाऊँ। देखिए तरबियत औलाद आपने सुना, जब शादी करने चले तब से तरबियत औलाद की फिक्र कीजिए। माँ अच्छी हो, अब माँ कुरान पढ़ेगी, बच्चा वो सुनेगा। माशाल्लाह मिसाली माँ एक किताब है, इसी पे लिखी गई है कि 9 महीने में आप माँ जब पेट में बच्चा होता है क्या क्या जिक्र करे, क्या क्या आयात पढ़े। अगर फॉर एग्जाम्पल किसी को बेटा चाहिए तो ये जिक्र करे, किसी को बेटी चाहिए तो ये जिक्र करे, बच्चा खूबसूरत चाहिए तो ये जिक्र करे, ये करे ये करे। माशाल्लाह 9 महीने का पूरा पूरा स्केड्यूल लिखा हुआ है उसमें कि मिसाली में बहुत अच्छी किताब है माशाल्लाह। अगर यहाँ नहीं मिलती तो इंशाल्लाह वो भी आपने भिजवा देंगे। बहुत जरूरी है उस पर अमल करें ताकि बच्चा बहुत अच्छा पाक और नेक बच्चा निकले। अच्छा उसके बाद अब बच्चा पैदा हो गया, अब जो है अब भी ख्याल रखिए कि बच्चे के सामने कोई गुनाह न कीजिए। जब तक पेट में था तब भी ख्याल रखना है ना, जैसे माँ अगर सिगरेट पिएगी बच्चे पे असर होगा, माँ अल्कोहल पिएगी बच्चे पे असर होगा, इसलिए माँ गुनाह करेगी तो बच्चे पे असर होगा। इस पे मैं ज्यादा गुफ्तगू नहीं करना चाहता, सिर्फ मुख्तसर आपको बताना चाहूँ। तो जब तक बच्चा पेट में तब तक एहतियात करे। अब बच्चा पैदा हो गया, हम अक्सर क्या करते हैं, ये बच्चा है कोई मसला नहीं, बच्चे के सामने गुनाह कर दिया, बच्चे के सामने झूठ बोल दिया, बच्चे के सामने गीबत कर दी, नहीं नहीं ये बच्चा है, इसके लाशूर में हर बात जा रही है, खबरदार बच्चे की अच्छी तरबियत करनी है तो बच्चे के सामने भी कोई बुरा अमल अंजाम न दो, बच्चे के सामने भी गुनाह न करो। बल्कि क्या प्यारा इमाम मासूम ने फरमाया कि देखो बच्चे की जिंदगी को 21 साल तक 3 हिस्सों में तकसीम कर दो। पहले 7 साल में बच्चे को बेनिहायत अनकंडीशनल लव दो, उसे प्यार की जरूरत है 7 साल के बच्चे तक। 7 साल तक बच्चा है उसे प्यार देते रहो, कभी उसे डांटना नहीं, कभी उसे मारना नहीं। हम अक्सर गलती करते हैं मार देते हैं डांट देते हैं, नहीं नहीं, अगर बचपन में बच्चे को मारा डांटा तो बच्चा सद्दाम बन सकता है। आप सद्दाम की हिस्ट्री पढ़िए देखिए सही, ये 6-7 साल का था, इसका जब बाप मरा इसकी मां ने दूसरी शादी की, उसका दूसरा बाप इतना जालिम था, उसने इतना इस पे जुल्म किया और हशर नशर उसने आगे इंतकाम पूरी कौम से लिया। देखिए बच्चे पे अगर बचपन में जुल्म किया तो वो जालिम बन सकता है, वो सद्दाम बन सकता है, वो हिटलर बन सकता है। आप तारीख उठ के देखिए बड़े बड़े जालिमों की कि वो जालिम कैसे बने, बचपन में उन पर जुल्म हुआ। तो ये 6 पहली यानी एक जब से बच्चा पैदा हुआ 7 साल तक, ये होगी पहली स्टेज, पहले 7 साल बच्चे को बेनिहायत प्यार दीजिए। लेकिन अगर गलती करे ये नहीं, अच्छा बाज लोग गलत फहमी में मुब्तला आ जाते, बच्चा गलत करता है कहते बच्चा है ना, नहीं उसे समझाइए प्यार से, बेटा सुने ये गलत काम है, बच्चा है लेकिन आहिस्ता आहिस्ता समझ जाएगा। मैंने कहा ना ग्रेजुअली आहिस्ता आहिस्ता स्टेप बाय स्टेप आप बच्चे को बेटा ये तुमने किया ना मालूम है ये गलत काम है, ये बुरी बात है, ये फला काम है, ये ऐसा काम है, बच्चे को बुरे काम से डराइए, ये करोगे तो नुकसान होगा। वो क्यों बच्चे को पता नहीं, आप छोटा बच्चा सामने आग रख लीजिए और सामने आप सोना रख लीजिए, वो आदमी हाथ डाल देगा, उसे पता नहीं कि ये सोना है, उसे उठा लो बच्चा देखे। लेकिन आपने समझा रहे बेटा इसके करीब जाओगे हाथ जलेगा, इसी तरह अच्छे कामों की तरफ प्रमोट कीजिए, बेटा रोजा रखोगे तुम्हें ये फायदा होगा, बेटा ये करोगे वो फायदा होगा। एक आलिम ने इस पे तजुर्बा किया, क्या हुआ उनका बेटा 5 साल का था, तो उन्होंने कहा बेटा तुम रोजा रखो और बता जो तुम्हें चाहिए मैं खिलाऊंगा। अब बच्चा है वो तो खाने पीने का शौकीन होता है, एक दिन रोजा रखा बाबा ये चाहिए ये चाहिए ये चाहिए 10-20 चीजें मंगवा दी, बाप भी लेके आ गया। अब दूसरे दिन उसने खुद कहा बाबा मैं दूसरे दिन रोजा रखना चाह रहा हूँ। बच्चे को शौक दिलाइए और बुराई से डराइए, 7 साल कभी उसे डांटिए नहीं बल्कि मुसलसल प्यार से उसके साथ चलिए। लेकिन अब 7 साल से 14 साल तक अब जरा सख्ती उस पे कीजिए, अब उसको मारना पीटना बच्चे को नहीं लगे, लेकिन अब जरा उसको तैयार कीजिए कि तुम्हें आइंदा जिंदगी चलानी है, अब जरा उसकी फिजिकल बॉडी यूज करवाइए उससे कि अब वो काम करने का आदि हो जाए। क्योंकि यही उम्र है 7 से 14 साल, अगर बच्चा स्लो हो गया ना तो फिर वो पूरी जिंदगी सुस्त रहेगा, काहिल रहेगा, बर्बाद रहेगा, लेजी रहेगा। इसमें तुम बच्चे से जहमत करवाओ, मेहनत मेहनत करवाओ, इसीलिए कहा कि 7 साल से बच्चे को नमाज पढ़ाना सिखा दो। हालांकि वाजिब 14 साल में लड़के पे, लड़की पे 9 या 10-11 साल जब वो बालिग होगी, लेकिन अब 7 साल से रोजा रखना शुरू हो जाए, 7 साल से नमाज पढ़ना शुरू हो जाए, ताकि अचानक जब 14 साल का ये लगे कि भाई ये क्या हो गया, नहीं शुरू से आदि हो जाए। अब 7 साल से 14 साल तक उसे मेहनत करवाओ। अब बहुत ज्यादा बातें मैं कम करता जा रहा हूं, लेकिन अब ये 7 साल से 14 बच्चे को जरा मेहनत करवाइए और 14 साल से 21 साल तक बच्चे का जहन चलवाइए। 7 से 14 आपने फिजिकल बॉडी चलवाई, मेहनत करवाई, बच्चा मेहनती हो गया, लेकिन अब 14 से 21 साल दूसरा जो पीरियड हो गया आखिरी लास्ट जो है 7 साल का, उसमें बच्चे का जहन चलवाइए, बच्चे से मशवरा लीजिए। एक तो बच्चे की शख्सियत बनेगी, बाबा जी मुझसे मशवरा ले रहे हैं, तो उसका जो इज्जत नफ्स है, उसकी सेल्फ एस्टीम है, मेरे बाबा मशवरा लेते हैं मुझसे, तो वो क्योंकि 21 साल के बाद अब उसकी जिंदगी शुरू होगी, कल वो शादी करेगा 18 साल में 19 साल में 21 साल में, तो अब उससे आप मशवरा लीजिए, उसका जहन चलने लगे, हाँ भाई बेटा ये काम मैं करने जा रहा हूँ, अब जरूरी नहीं किसी के मशवरे पे चले, क्योंकि बेचारा तो उसका जहन छोटा है, गलत बात भी शायद कह दी, लेकिन वो आप उसकी इसलाह कर दे, अगर उसने गलत बात कही, बेटा तुमने अच्छा मशवरा दिया लेकिन ये इस तरह हो तो क्या ख्याल है, बेहतर नहीं, यानी अब इस आखिरी स्टेज में उसका जहन चलवाइए, देखिए कितना अच्छा तरीका अहले बैत ने बतलाया तरबियत औलाद का, और बहुत सारी बातें हैं जो अफसोस से कहना पड़ रह गई, लेकिन अजान मोहतरम इस सिलसिले में जो भी मुश्ताक है, बल्कि मैं आप सबको कहूंगा आप सबके लिए रिकमेंडेड है, वो क्या है, माशाल्लाह हम आपके लिए 80 किताबें एक छोटे डिवरी में लेके आए, उसमें मुनाजरे पर भी है, तरबियत औलाद पर भी है, और बहुत सारी दूसरी मुख्तलिफ मौजूदात पर किताबें, अब 80 किताबें आप कहां कहां उठा के ले चलेंगे, छोटे डीवीडी में सारी किताबें, अब जो मुश्ताक है जो उर्दू पढ़ सकते हैं वो ले लें, और इंशाल्लाह उसका फायदा ये होगा कि जनाब वो आहिस्ता आहिस्ता पढ़ते रहेंगे और उनके इल्म में इजाफा होता रहेगा, अक्सर लोग तरबियत नहीं कर पाते, उसकी वजह ये है कि जनाब वो इल्म नहीं रखते, जाहिल होते बेचारे, दुनिया का इल्म होता है लेकिन बच्चे की तरबियत करने का तरीका नहीं होता, अक्सर आते पूछते बच्चे क्या करें, बच्चे की तरबियत किस तरह करें, बच्चा गुमराह हो गया आप क्या करें, माशाल्लाह अहले बैत ने हर विषय बतलाई है लेकिन हमें जरा इल्म हासिल करना चाहिए, इसी तरह हमने एक और डीवीडी आपके लिए बनाई है 160 मजालिस, उसमें 80 ऑडियो 80 वीडियो मजालिस है, वो भी अक्सर तरबियती मौजूदात पर है, वो भी इंशाल्लाह हर एक के घर में होनी चाहिए ताकि हर रोज एक मजलिस चला दें, आप 360 दिनों में 160 मजालिस माशाल्लाह आधे साल में खत्म हो जाएंगी, तो इंशाल्लाह आप देखिए कितना आपका इल्म इजाफा हो जाएगा, आपके इल्म में कितनी नई नई बातें आ जाएंगी इंशाल्लाह, बहुत ये भी जरूरी है, तरबियत औलाद पे कोशिश कीजिए, उलमा जब आते रहते उनसे पूछिए मुसलसल कि जरा हम और क्या करें, हम और क्या करें, और याद रखिए ये बेनिहायत जरूरी है कि आप बच्चों को इतना पाक बना दे, इतना अच्छा बना दे कि वो इमाम जमाना पे अपनी जान कुर्बान कर दे, बस यही मकसद है कि बच्चे आपके हजरत अब्बास जैसे हो जाए, इमाम जमाना पे अपनी जान कुर्बान कर दे, कहीं ऐसा ना हो कि इमाम पानी मांगे और कहीं नहीं हम नहीं देंगे, बदतमीज यही होगा, और बदतमीज याद रखिए वो कैसे बनता है, पहले वो आपस में एक दूसरों से बदतमीजी करता है, फिर जरा बड़ों से बदतमीजी करता है, बड़े भाई से बड़ी बहन से करता है, फिर जरा माँ बाप से बदतमीजी करता है, कोई अचानक तो बदतमीज बड़ा नहीं बनता ना, माँ बाप से बदतमीजी करने के बाद फिर जरा उसे और जरूरत होती है, फिर जनाब टीचर से बदतमीजी करता है, फिर जनाब किसी और बड़े से बदतमीजी करता है, यहाँ तक कि नऊज़ुबिल्लाह अस्तग़फ़िरुल्लाह किसी दिन इमाम से बदतमीजी करता है, और याद रखिए ये बहुत ही खतरनाक है, अगर हमने अपने बच्चों की अच्छी तरबियत नहीं की और हमारी गफलत की वजह से बच्चे गुमराह हो गए, अल्लाह अल्लाह मुसलसल अहादीस सुन रहे, बहुत अहादीस है, वक्त की किल्लत की वजह से मैं नहीं बता पाया, इंसान की जिंदगी तबाह हो जाएगी, देखिए वाकया बहुत सारे हैं कि जिनके बच्चे गुमराह हो गए, उन्होंने माँ बाप का एहतराम किया ही नहीं, उन्होंने माँ बाप की इज्जत की नहीं, बाद अंग्रेज तो हमने ऐसे देखे, इंशाल्लाह मुसलमानों में ऐसा कोई नहीं होगा, जनाब उसका बाप मर गया, कहा हॉस्पिटल में था, कहा तुम्हारा बाप मर गया, फोन किया उसे, कहा हाँ ठीक है जाए दफन कर लो, दूसरे ने कहा नहीं वो साइंस सेंटर ले जाओ उसका ऑपरेशन करके मुझे सिर्फ उसके पैसे दे दो, ऐसे किस्म के बच्चे हुए कब, जब आपने उसकी अच्छी तरबियत नहीं की, लिहाजा बच्चों की अच्छी तरबियत कीजिए ताकि जब आप मर जाए आपके लिए कम से कम फातिहा पढ़ने वाला तो हो, असल जिंदगी तो मौत के बाद है, मैंने कहा नहीं ये 70-80 साल की जिंदगी है, ये तो आप मर जाएंगे अगर आपने अय्याशियां कर ली और बच्चों को हिदायत नहीं दी, गफलत की दुनिया के कमाने में, देखिए पैसा आता जाता रहता है, आज आपके पास $1,00,000 है और कल आप हो गए -0, आपके पास $50,000 बड़ी मुश्किल से होता है, लेकिन फिर आप मिलियनर हो गए, फिर जीरोपति हो गए, फिर ट्रिलियनर हो गए, फिर जीरो, दुनिया में चेंजिंग आती रहती है, लेकिन बच्चे जो है ये आपका असल सरमाया है, हमने यही गफलत की है कि हमने पैसों को सरमाया समझा है, घर को सरमाया समझा है, दुनिया को सरमाया समझा है, इन बच्चों को सरमाया समझिए, इन्हीं की अच्छी तरबियत कीजिए, कल आप मरेंगे अगर आपने कोई रोजे कजा किया आपके कजा रोजे रखेंगे, आपने कोई नमाजें कजा की खुदा न खास्ता तो आपकी कजा नमाजें पढ़ेंगे, अगर आपने हज नहीं किया तो आपकी तरफ से कजा हज करेंगे, देखिए कितने आपके पास दुनिया में आपका एहतराम करेंगे, आपसे प्यार करेंगे, मरने के बाद आपके लिए मुसलसल सवाब भेजते रहेंगे, और इससे ज्यादा क्या चाहिए, लेकिन ये बस यही कि तरबियत जब औलाद की करेंगे, औलाद की तरफ तवज्जो देंगे तो यकीनन आप इसका सवाब देखेंगे, सलावत पढ़ के बावजूद सलावत करके जरा आगे आ जाइए, इंशाल्लाह ये दुआ करें कि मेरे अल्लाह हम सब की मदद फरमा कि अपने बच्चों की अच्छी तरबियत कर पाए, यकीनन ये बहुत बड़ा काम होगा कि हम अपने बच्चों को इमाम ज़माना के अस्हाब में शामिल कर दें, कम से कम सिफात ऐसी हों कि इमाम ज़माना के सहाबी बन जाएँ, मेरे अल्लाह हम सबको ये तौफीक अता फरमा, ہمارے بچے حضرت حبیب ابن مظاہر جیسے ہو جائیں, ہم سب کو یہ توفیق عطا فرما ہمارے بچے سلمان فارسی جیسے ہو جائیں, ہم سب کو یہ توفیق عطا فرما ہمارے بچے حضرت ابو ذر غفاری جیسے ہو گئے.
اللهم صل على محمد وآل محمد, اللهم صل على محمد وآل محمد,
بلند آواز,
اللهم
مسألك فتعطيني, يعني كيا یعنی میرے اللہ جب میں نے تجھ سے مانگا بھی نہیں تھا تو نے مجھے عطا کر دیا میرے اللہ جب میں نے کچھ تجھ سے مانگا بھی نہ تھا تو نے مجھے دے دیا فکیف اذا اسألک تو جب میں تجھ سے مانگوں گا یقیناً تو عطا کرے گا میرے اللہ میں دنیا مانگنے نہیں آیا سب سے پہلی دعا یہی ہے میرے اللہ مجھے حور کی طرح پاک کر دے میرے اللہ مجھے حور کی طرح پاک کر دے آج ہم سب کے سارے گناہ بخش دے سب مل کے گئی یا غفار یا
اللہ کتنا مہربان
اللہ نے آسمان میں اپنے فرشتوں کو کہا, او فرشتوں میرا بندہ اکیلا مر رہا ہے, میں نہیں چاہتا کہ میرا بندہ اکیلا مر جائے, تمہیں سے ایک اس کی ماں کی شکل میں جائے, ایک اس کے باپ کی شکل میں جائے, تاکہ میرا بندہ اکیلا نہ مرے. کتنا کریم اللہ. ادھر سے اللہ نے حضرت موسیٰ پہ وحی نازل کی, موسیٰ سارے شہر والوں کے ساتھ جنگل میں چلا جا, میرا ایک محبوب مر گیا ہے. کتنا کریم ہے. موسیٰ سارے شہر والوں کے ساتھ آئے, سارے شہر والے جب جنگل میں پہنچے, دیکھا یہ تو وہی گنہگار تھا, کانوزا اللہ ہی کے حکم سے تو اسے نکالا تھا. موسیٰ نے کہا میرے اللہ تیرا ہی تو حکم تھا اسے شہر سے نکال دو, اب اس کے لیے نماز پڑھنے کا حکم کیوں دے رہا ہے. اب سنیے اللہ کتنا کریم. اللہ کہتا ہے موسیٰ اسے گنہگار نہ کہو, اگر یہ گنہگار تھا تو میں غفار, اگر یہ خطا کار تھا تو میں بخشنے والا ہوں, اگر یہ بدکار تھا تو میں کریم. سب مل کے گئی ہے یا کریم یا رب, بلند آواز یا کریم یا رب, یا کریم یا کریم یا رب, یا کریم یا
انصاف نہ کیا, یا
حضرت جاتا ہوں اگر سادات موجود ہیں ایمان نے کہا اے مومن آج شہادت ہمارا برسا ہے لیکن زینب کا بازار ہے جب بھی مولا کسی قصاب کو حیوان زبا کرتے دیکھتے تھے دوڑتے ہوئے اس کی طرف جاتے تھے اس کا ہاتھ پکڑ کے پوچھتے تھے آئے مسلمان بتا تو نے اسے پانی دیا
بہترین پروگرام شروع ہوا تھا چرچ میں عیسائیوں کے ساتھ مجلس و ماتم کا پروگرام
جس میں عیسائی بھی آئے تھے اور مسائب امام حسین پڑھے گئے اور ماتم امام حسین ہوا, اس میں عیسائیوں نے بھی گریہ بھی کیا, ماتم بھی کیا. ماشاءاللہ بہت اچھا پروگرام ہوا. انشاءاللہ یہاں پہ مومن دیکھیں اور اپنے کرسچن دوستوں کو بھی دکھائیے کہ اس طرح سے پروگرام بن سکتے ہیں, کیے جا سکتے ہیں. اس پہ ایک بہترین ڈاکیومنٹری فلم بنی ہے جو مومن لینا چاہے انشاءاللہ مجلس کے بعد لے سکتے ہیں. ماتم حسین.
کیسا تاریخ تھا, کیسا ویران تھا, کیسا ویران تھا, کر یہ زندان تھا. بڑا روئی سکینہ یہاں, بڑا روئی سکینہ یہاں. ہاں یہ ہے شہر شام, شام کے بیچ بازار